आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यीशुको प्रशंसा गर्छु, महिमा गर्छु, मेरो प्रभुको महिमा गर्छु, मेरो प्रभुको हे 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 ला 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 डुबेका थियौ हामी पापमा, बचाउन यीशु आउनु हो, लाने छन् हामीलाई साथमा, उनको स्वर्गीय देशैमा। डुबेका थियौ हामी पापमा, बचाउन यीशु आउनु हो, लाने छन् हामीलाई साथमा, उनको स्वर्गीय देशैमा। न त रुनु नै पर्ने छन्, न त चिन्ता नै हुने छन्, न त रुनु नै पर्ने छन्, न त चिन्ता नै हुने छन्। म यीशुको प्रशंसा गर्छु, महिमा गर्छु, मेरो प्रभुको महिमा गर्छु, मेरो प्रभुको हे 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 ला 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 दाजुभाइ, सुना है दिदी बहिनी, यीशुको सन्देशला छोड्नु छ परदेशला। सुना है दाजुभाइ, सुना है दिदी बहिनी, यीशुको सन्देशला छोड्नु छ परदेशला। आनन्द खुसी हुनेछन्, दुःख र पीडा यीशुको प्रशंसा गर्छु, महिमा गर्छु मेरो प्रभुको, महिमा गर्छु मेरो प्रभुको, हे 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 ला 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 ला, हो 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 हो, हे 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 ला 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 ला।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी बाइबल अध्ययन होसे दश अध्यायबाट अध्ययन गर्न गइरहेका छौ। हामी त्यो खण्डमा छौं जुनमा परमेश्वरले इसरायलमाथि आफ्नो दण्डको घोषणा गर्नुहुन्छ। यस अध्यायमा हामी केही त्यस्तो अर्को कुराको पत्ता लगाउनेछौ जुन इसरायलले गरिरहेको थियो र त्यसले इसरायलमाथि दण्ड ल्याउनेछ। होसे दश अध्यायको एक पदमा लेखेको छ, दश अध्यायको एक पदमा, इसरायल फिजिरहेको दागको बोर थियो, त्यसले त आफ्नै लागि फल फलायो, फलहरूको संख्या बढ्दै गए अनुसार त्यसले आफ्ना वेदीहरूको संख्या बढायो, आफ्नो देशको उन्नति अनुसार त्यसले आफ्ना चोखा ढुङ्गाहरू सिंगार्यो। उहाँ भनिरहनु भएको थिएन कि इसरायल त्यो दाग बोर्ड थियो जुनले फलहरूको फलाइरहेको थिएन, अह, किनभने यस अवधिमा इसरायल अति नै धेरै समृद्ध भएको थियो, परमेश्वर तिनीहरूप्रति भला भइरहनु भएको थियो। यद्यपि उहाँले आइरहेको दण्डको चेतावनी दिइरहनु भएको भए तापनि तिनीहरूका समृद्धता वा सम्पन्नताले तिनीहरूलाई आफ्ना सत्य अवस्थाको निम्ति अन्धो बनाइरहेको थियो, अनि यो आज धेरै व्यक्तिहरूको निम्ति सत्य छ। दोस्रो खण्डमा लेखिएको छ, फलहरूको संख्या बढ्दै गए अनुसार त्यसले आफ्ना वेदीहरूका संख्या बढाएको छ। जति जनसंख्या बढ्यो मूर्तिहरूको संख्या बढ्यो, अर्को शब्दमा तिनीहरूका पाप बढ्यो जब तिनीहरूका जनसंख्या बढ्यो। यो दाग बोर्डको चित्रले त्यो कुराको हामीलाई याद दिलाउँदछ जुन प्रभु येशूले योहाना 15 अध्यायमा आफ्ना यहुदी चेलाहरूलाई भन्नुभयो, म साँचो दाग बोर्ड हुँ। उहाँ यो भनिरहनु भएको थियो तिनीहरू अगाडि इस्रायल राष्ट्रको रूपमा पहिचान गरिएका थिए जुनले तिनीहरूलाई परमेश्वर कहाँ जाने र विशेष अवसर प्रदान गरेको थियो, एक चुनिएको जातिको रूपमा। तर अहिले त्यो कति पनि सत्य थिएन। प्रभु येशूले मानिसहरूलाई आफ्नो नामको खात बोलाउन शुरू गरिरहनु भएको थियो। उहाँ शिर हुनुहुन्थ्यो, मण्डली कलिसिया उहाँको बधन वा शरीर हुने थियो। जब उहाँले भन्नुभयो म साँचो दाग बोट हुँ, उहाँको अर्थ के हो त? उहाँका जनहरू मन्दिरद्वारा आराधना गर्ने छैनन्, तर तिनीहरू उहाँद्वारा जीवित र सत्य परमेश्वर कहाँ आउनेछन्। अनि दुई पदमा लेखिएको छ, दुई पदमा, तिनीहरूको हृदय छली छ, अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्नै पर्छ, परमप्रभुले तिनीहरूका वेदीहरू नाश गर्नुहुनेछ, तिनीहरूका चोखा ढुङ्गाहरू नाश गरिदिनुहुनेछ। मित्र, तिनीहरूको मन झुटो छ यहाँ लेखिएको छ। वास्तवमा तिनीहरूले परमेश्वरको आराधना गर्थे, हामी भन्न सक्दैनौ कि तिनीहरूले उहाँको आराधना गरेनन्।
तिनीहरू धेरै चाड पर्वका दिनहरूको लागि दक्षिण राज्य यहुदामा रहेको यरुसलेमको मन्दिरमा जान्थे, जस्तो कि तिनीहरूले विगतका वर्षहरूमा सालहरूमा गर्ने गर्थे र परमेश्वरको आराधनामा भाग लिन्थे। तर तिनीहरू आफ्नो उत्तरी राज्य इसरायलमा फर्किआउँदथे वापस, र तिनीहरू त्यहाँ त्यस मुलुकमा खड़ा गरिएको बाछाको मूर्तिलाई पनि पूजा गर्थे र बालको पनि पूजा गर्थे। तिनीहरूका मन झुर्थ्यो वा तिनीहरूको मन दुईतिर बाँडिएको थियो। अर्को शब्दमा तिनीहरूले दुई नाउँमा खुट्टा हालिरहेका थिए। एक दिन तिनीहरू परमेश्वरको आराधना गर्थे अनि अर्को दिन बालको पूजा गर्थे। यो नै अवस्थाको याकुब आफ्नो पत्रमा लेख्छन्, उल्लेख गर्छन्। याकुब एक अध्यायको आठ पदमा भनिएको छ, दुई चित्ते मानिस आफ्ना सबै चालचलनमा चञ्चल हुन्छ। मित्र, आज धेरै ख्रिस्टियनहरू पनि यस कुराको दोषी छन्। हप्तामा एक दिन प्रभुलाई दिन्छन् उहाँको आराधनामा भाग लिएर, तर बाँकी छ दिनहरू चाहिँ संसारमा र संसारिक कुरामा लिप्त हुँदछन्। परमेश्वर यस किसिमको प्रवृत्तिको मन पराउनुहुन्न, ग्रहण गर्नुहुन्न। एकजनाले दुई मालिकलाई पूरा तन मन हृदयले सेवा गर्न असम्भव छ। यो नै समस्या इसरायलीहरूसँग थियो र यो नै कारण परमेश्वर तिनीहरूलाई दण्ड दिन इच्छा गर्नुहुन्छ। अन्तिम पदमा लेखिएको छ, तब तिनीहरूले भनेछन्, हाम्रो राजा छैन, किनभने हामीले परमप्रभुको आदर गरेनौ। यदि हाम्रा निम्ति राजा भए पनि उहाँले हाम्रो निम्ति के गर्न सक्छ र? तिनीहरू भनिरहेका थिए, गएर दक्षिण राज्य यहुदामा हेर, तिमी देख्नेछौ कि तिनीहरूका राजाले तिनीहरूलाई ती धेरै सहायता गरिरहेका छैन। तिनीहरूका आधारभूत समस्या यो थिएन कि तिनीहरूसँग ईश्वरविहीन राजाहरू थिए। यो सत्य हो कि तिनीहरूसँग उत्तरी राज्य इसरायलमा कहिले पनि एकजना पनि भक्त, ईश्वर भक्त अनि असल राजा थिएन। तर तिनीहरूका आफ्नै हृदयहरू परमेश्वरसँग सही थिएन। मेरो मित्र, तपाईँ र मेरो निम्ति आज हाम्रा समस्याको लागि सरकारलाई दोष लगाउनको सट्टा आफ्नै हृदयलाई हेर्न आवश्यक छ। सरकारलाई दोष लगाउन सजिलो छ जब आधारभूत समस्याहरू हाम्रा हृदयहरूमा छन्। अनि चार पदमा लेखिएको छ, चार पदमा, तिनीहरूले धेरै प्रतिज्ञा गर्छन्, झुट्टा कसम खान्छन् र करारहरू बाँध्छन्। यसै कारण हलो जोतेको भूमिमा विषालु झार उम्रे झैं न्यायका मुद्दाहरू बढ्छन्। तिनीहरू व्यर्थका कुराहरू बोक्दछन्। तिनीहरू अति नै गफाडी वा कुराउटे बकबके थिए। म विश्वास गर्दछु कि हाम्रो दिनमा रेडियो, टिभी र अखबार हाम्रो पिँढीहरूलाई यो संसारमा अति नै धेरै गफाडे, कुराउटे, बकबके मानिस बनायो। मानिस अति नै ठूलो कुराउटे पशु हो। रूखमा भएको बाँदरहरूभन्दा धेरै अधिक मानिसहरू बकबक गर्दछन्। बात 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 बात, कुरा कुरा कुरा, बक 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 बक। हजुर, 99% त्यो कुरा वा बात कति पनि सुन्न योग्य लाभप्रद कुरा छैन, खालि बकबास। यो असल हुने थियो ती कुरा कहिले नभएको भए। मित्र, अरू त के, आज धेरै ख्रिस्टियन आत्मिक कार्यक्रमहरू पनि यसका दोषी छन्। तपाईँले जति सुन्नु भएको छ त्यसबाट तपाईँ मानिस परमेश्वर कहाँ वापस ल्याउने बारेमा, परमेश्वर कहाँ र परमेश्वरको वचन कहाँ फर्किआउने बारेमा, ख्रिस्टलाई उद्धारकर्ताको रूपमा हेर्ने बारेमा कति पनि व्यावहारिकता रूपले केही कुरा भनेको सुन्नुहुन्न। दोस्रो खण्डमा हामी देख्छौ, खोक्रो कुरा गरेर करार बाँध्छन्। तिनीहरू खालि बात 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 गर्छन्, बक 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 बक। तर तपाईँ लगभग तिनीहरूले भनेका, तिनीहरूले गरेका कुराको विश्वास गर्न सक्नुहुन्न। आज कति ख्रिस्टियनहरूले झुटा करार बनाउन वा झुटा करार बाँध्न वचन दिएका छन्, वचन बोलेका छन्। कति धेरै मानिसहरू आफ्ना जीवनहरूलाई परमेश्वर कहाँ समर्पित गर्न वेदीमा गएका छन् र यो पटक पटक गरेका छन् अनि अझसम्म केही पनि बदलाव वा परिवर्तन भएको छैन। कतिपल्ट हामी त्यस्तो वचनहरू भन्छौं तर वास्तवमा परमेश्वरसँग खास हाम्रो त्यो तात्पर्य होइन, हामी त्यो गर्न चाहेको होइन। वा हामी कति त कुनै कुराको प्रतिज्ञाहरू बनाउँछौं, चाहे परमेश्वरसँग होस् वा कसैसँग, तर हामी त्यसको पूरा गर्दैनौ, अनुसरण गर्दैनौ। मित्र, बाइबलले बताउँछ, परमेश्वरमा भाकल गर्दा त्यो कुरा गर्न ढिलो नगर, किनभने मूर्खसँग उहाँ प्रसन्न हुनुहुन्न। जे भाकल गर्दछ त्यो पूरा गर। भाकल गरेर पनि पूरा नगर्नु भन्दा त भाकलै नगरेको असल हो। तेरो आफ्नै जिब्रोले तलाई पाप गर्न नलाओस्, त्यसपछि परमेश्वरको दूतको सामने त्यो त भूल भएको हो भनी नभन, नत्र त तेरो वचनले गर्दा परमेश्वर रिसाउनु हुनेछ र तैले प्राप्त गरेका तेरा सबै सफलता विफल हुनेछ। अनि पाँच पदमा लेखिएको छ, पाँच पदमा, सामरियामा बस्ने मानिसहरू बेत आवनका बाछाको मूर्तिको लागि डराउँछन्, त्यसका प्रजाले त्यसको निम्ति शोक गर्नेछन् र त्यसका मूर्ति पूजक पुजारीहरू जति त्यसको गौरवमा रमाहाट गर्नेछन् तिनीहरूले विलाप गर्नेछन् किनभने त्यो तिनीहरूबाट प्रवासमा लगिएको छ। मित्र, यहाँ उल्लेखित बेतावन चाहिँ बेतेलको लागि उपहासको उपाधि वा नाम हो, उपाधिको शब्द हो, किनकि हामीले पहिले नै देखिसकेका छौं र यहाँ पनि देख्छौं कि बेतेल र सामरियामा दुई बाछाका मूर्तिहरू खड़ा गरिएका थिए। ती मूर्तिहरू एक किसिमले ती दुई शहरका बासिन्दाहरूको सम्पत्ति जस्तै थियो र त्यसको लोप हुने वा लुटी लगिने कुराको बारेमा तिनीहरू चिन्तित थिए। भनिएको छ सामरियाका बासिन्दाहरू र बेताबनका बासिन्दाहरू बाछाका मूर्तिहरूको लागि डराउँदै रहनेछन्। अनि दोस्रो खण्डमा लेखिएको छ, त्यसको प्रजाले त्यसको निम्ति विलाप गर्नेछ, कारण हामी पछमा देख्छौ कि त्यो असुरमा लगिनेछ। अनि यहाँ तेस्रो खण्डमा लेखिएको छ, पुज्ने त्यसका पुजारीहरू त्यसको महिमा त्यसदेखि गइहालेको कारण विलाप गर्नेछन्। परमेश्वर भनिरहनु भएको छ, तिमीहरूका धर्मको सम्पूर्ण महिमा जुनमा तिमीहरूका पुजारी गौरव गर्दथे एक दिन लोप हुनेछ। अनि छ पदमा लेखिएको छ, ठूला राजाको सौगात स्वरूप त्यो असुरमा लगिनेछ, एप्रेम लाजमा पारिनेछ, इसरायल चाहिँ आफ्नै काठका मूर्तिदेखि लज्जित हुनेछ। ती सुनका बाछाहरू राजाको सौगतको रूपमा असुरमा लगिनेछ अनि त्यस बाछाका मूर्तिहरूमा धेरै सुनहरू थिए। दोस्रो खण्डमा लेखिएको छ, एप्रेम लाजमा पारिनेछ र इसरायल चाहिँ आफ्नै सल्लाहमा आफ्नै प्रतिमामा लज्जित हुनेछ, तिनीहरूका सल्लाह व्यर्थ हुन आउनेछ, तिनीहरूका सम्पूर्ण कुरा व्यर्थ हुन आउनेछ। अनि सात पदमा लेखेको छ, सामर्य र त्यसका राजा चाहिँ पानीमाथि बग्ने काठको टुक्रा चाहिँ बगी जानेछ। परमेश्वरले यो बिल्कुल स्पष्ट पार्नुभएको छ कि उहाँले उत्तरी राज्य इसरायलका राजाहरूलाई काटेर हटाउन वा उत्तराधिकार रहित बनाउन गइरहनु भएको छ। अनि आठ पदमा लेखिएको छ, इसरायलको पाप अर्थात दुष्टताका अग्ला अग्ला ठाउँहरू नष्ट हुनेछन्, तिनका वेदीहरूमा काँडा र सिउँडीहरूले ढाक्नेछन्, तब तिनीहरूले पहाड़हरूलाई भन्नेछन् हामीलाई छोप, अनि डाँडाहरूलाई भन्नेछन् हामीमाथि खस। भनिएको छ इसरायलको पाप अर्थात आवेनका अग्ला अग्ला ठाउँहरू नष्ट हुनेछन्। मित्र, हामीले पहिले नै देखिसकेका छौं के तिनीहरूले आफ्ना मूर्तिहरूलाई पहाड़का टुप्पोहरूमा टाकुराहरूमा भएका झ्याम्म भएका रूखहरूको मुनि पूजा गर्थे। त्यो खण्डमा लेखिएको छ, तिनका वेदीहरूमा काँडा र लुहुडो काँडाहरू उम्रनेछन् र तिनीहरूले पर्वतलाई भन्नेछन् हामीलाई ढाक र डाँडाहरूलाई भन्नेछन् हामीमाथि खस। तिनीहरू त्यो दण्डबाट छिप्न चाहन्छन् जुन तिनीहरूमाथि आइरहेको छ। अनि यो नै कुरा महाक्लेशमा भनिनेछ, प्रकाश छ अध्याय पन्ध्रदेखि सत्र पद अनुसार। नौ पदमा लेखिएको छ, हे इसरायल, गिबाको समयदेखि तैले पाप गर्न शुरू गरिस् र अझै त्यसैमा लागिरहेको छस्। दुष्ट काम गर्नेहरूका विरूद्धमा लडाईले के गिबामा तिनीहरूलाई भेटाएनन्? यसले सम्भवत त्यो भयानक घटनाको संकेत गर्दछ जुन न्यायकर्ता 19 र 20 अध्यायमा रेकर्ड गरिएको छ। गृहयुद्धपछि गिबाका मानिसहरूलाई खत्तम गरिए र पापी रहिरहेको थियो र गिबा अति नै भ्रष्ट निच र क्रूर इन्द्रिय सुखको लाक्षणिक वा सूचक थियो। मित्र, इसरायलका मूर्ति पूजाका अभ्यासहरूको साथसाथै त्यहाँ अति नै भ्रष्ट निच इन्द्रिय सुख विलासका पापहरू हुने गर्दथ्यो। अनि 10 र 11 पदमा लेखिएको छ, जब मेरो इच्छा हुन्छ म तिनीहरूलाई दण्ड दिनेछु, तिनीहरूको दोब्बर अधर्मको निम्ति जाति जातिहरूलाई बाँध्न तिनीहरू भेला हुनेछन्। एप्रेम चाहिँ दाई गर्दा रमाउने सधैँकी कोरली हो, यसकारण त्यसको सुन्दर कानमा म जुवा हालिदिनेछु म एप्राइमलाई हाँक्नेछु। यहुदाले हलो जोत्नु पर्नेछ र याकुबले डल्लाहरू फोड्नु पर्नेछ। परमेश्वरले भनिरहनु भएको छ कि उहाँले एप्राइमलाई त्यो कामहरू गर्न विवश गराउनुहुनेछ, बाध्य गराउनुहुनेछ जुन त्यो गर्न चाहँदैन। अनि बाह्र पदमा लेखिएको छ, आफ्ना निम्ति धार्मिकताका बिड रोप र अचुक प्रेमको कटनी गर, तिमीहरूको बाँझो बारी जोत, किनकि परमप्रभुलाई खोज्ने समय अहिले हो, जबसम्म उहाँ आएर तिमीहरूमाथि धार्मिकताको वृष्टि खन्याउनुहुन्छ। मित्र, यो नै सिद्धान्त पूरा बाइबलभरि देख्छौ। यो बिल्कुल उही कुरा हो जुन पाउले गलातीका विश्वासीहरूलाई लेखे। गलाती छ अध्याय सात र आठ पदमा, धोकामा नपर, परमेश्वर ठट्टामा उडाइनुहुन्न, किनकि मानिसले जे रोप्दछ जे छर्दछ त्यसैको कटनी पनि गर्नेछ, किनकि जसले आफ्नै शरीरका निम्ति छर्दछ त्यसले शरीरबाटै विनाशको कटनी गर्नेछ, तर जसले आत्माका निम्ति छर्दछ उसले आत्माबाटै अन्त जीवनको कटनी गर्नेछ। होसे भनिरहेका छन् कि यदि तिनीहरूले धार्मिकतामा छरे वा रोपे तिनीहरूले कृपाको काट्नेछ। यो सधैँ सत्य हो कि हामी शैतानको मापदण्डद्वारा जिएर त्यसपछि परमेश्वरबाट इनामको आशा गर्न सक्दैनौ। अन्तेर पदमा लेखिएको छ, तर तिमीहरूले त अधर्म रोपेका छौ, तिमीहरूले दुष्टताको कटनी गरेका छौ, तिमीहरूले छलका फल खाएका छौ, तिमीहरूले आफ्नै शक्तिमाथि भर परेका र आफ्नै योद्धाहरूमा भर परेका हुनाले इसरायलले आफ्नो पाठ सिकेन। त्यसले अधर्म जोत्यो, त्यसकारण उसले अन्य अधर्मकै कटनी गर्नेछ। तिनीहरूले झुट्टा फल खाएका छन्। तिनीहरूले ती शक्तिशाली मानिसहरूमा र आफ्ना नेताहरूमा भरोसा गरे जुनले तिनीहरूलाई झुट बोले। तिनीहरूले परमेश्वरमा भन्दा धेर यी मानिसहरूमा विश्वास गरे, त्यसकारण तिनीहरूले बिल्कुलै त्यो कुरा पाए जुन तिनीहरू कहाँ आइरहेको थियो, अर्थात् झुटका फलहरू। हजुर, जब तपाईँ पापको रोप्नुहुन्छ तपाईँ पापकै कटनी गर्नुहुनेछ। त्यो भाग्न नसकिने कुरा हो। यदि तपाईँ सोच्नुहुन्छ कि तपाईँ पापका परिणामहरूबाट उम्कन भाग्न सक्नुहुन्छ, तपाईँ परमेश्वरलाई झुट र बाइबललाई झुट बनाइरहनु भएको छ। यो सत्य हो कि कोही कोहीले सोचे तिनीहरू पापबाट बिना दण्ड उम्कन सकेका छन्, तर मित्र, कोही पनि कहिले पनि यसबाट बिना दण्ड उम्कन सक्ने छैन। यदि हामीले आहाब, इजबेल वा यहुदा इस्करियोतीलाई यो कुराको साक्षी दिनलाई ल्याउन सके, तिनीहरूले तपाईँलाई भन्ने थिए कि तिनीहरू आफ्ना पापबाट बिना दण्ड उम्कन सकेनन्, जे छर्छौ त्यसैको कटनी पनि गर्नेछौ। अनि चौध पद, तिमीहरूका प्रजाको विरूद्धमा को गर्जन उठ्नेछ र लडाईँमा सलमनले बेत आर्वेरलाई नाश गरे झैं तिमीहरूका सबै गढीहरू नाश गरिनेछ, जुन समयमा आमाहरू आफ्ना नानीहरू सँगसँगै टुक्राई टुक्रा पारिए। मित्र, यहाँ उल्लेखित सलमान असुरको राजा सलमेश्वरको संक्षिप्त रूप हो। बेतबेल, यसले चाहिँ निश्चय नै त्यो स्थानको संकेत गर्दछ जुनलाई ग्रीकहरू अरबेला भन्दछन्। यो गालिलको प्रदेशमा उत्तरी भेगमा पर्दछ। यो यस्तो देखिन्छ कि त्यहाँ युद्ध भएको थियो। अनि चौधको दोस्रो खण्डमा लेखिएको छ, त्यस समयमा आमाहरू आफ्ना नानीहरूसँगै टुक्रा टुक्रा पारिए। यो विधि केवल असुरीहरूद्वारा मात्र प्रयोग गरिएको थिएन, तर पछिबाट बाबेलवासीहरूद्वारा पनि यही विधि प्रयोग गरियो। यो इसरायलका सन्तानहरूद्वारा उल्लेख गरेका थिए जब तिनीहरू बाबेलमा नदीको किनारमा आफ्ना बीडाहरू वैंशको रूखमा टाँगेर रोइरहे। भजन संग्रह 137 आठ नौ पदमा भन्छन्, हे बेबिलोन कि छोरी, त नष्ट हुनेछस्, तँलाई यस्तो व्यवहार गर्ने सुखी हुनेछ जसरी तैले हामीलाई गरेकी छस्, त्यसरी तेरा ससाना बच्चाहरूलाई समातेर चट्टानमा पछार्ने सुखी हुनेछ। मित्र, यी मानिसहरूले युद्धमा मानिसहरूलाई नाश गर्ने अति नै अभद्र, असभ्य, क्रूर विधि प्रयोग गर्थे, भयानक, डरलाग्दो। अनि पन्ध्र पदमा लेखिएको छ, यसरी हे बेथेलो, तिमीहरूको अन्त्य दुष्टताले गर्दा त्यो आइपर्नेछ, त्यस दिनको उज्यालो हुँदा इसरायलका राजालाई बिल्कुलै सर्वनाश गरिनेछ। असुरीहरू आए, रातभरमा तिनीहरू सबैलाई घेरे अनि मारे, र बाँकीलाई असुरमा कैदी बनाई, बन्दुवा बनाई, दास बनाई लगिए। यो परमेश्वरको दण्ड थियो, तिनीहरूमा थिए।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98475369847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
अचमक प्रेम गर्नु हो परमेश्वरले हामीलाई, एक्लो पुत्र समेत दिनु हो बचाउन भनी सबैलाई, बचाउन भनी सबैलाई। अचमक प्रेम गर्नु हो, चढी रगत बगै प्रमाणित गर्नु हो आफ्नो प्रेम, एउटालाई दिई सारा बचाउन गर्नु हो यस्तो अचमक प्रेम, अचमक प्रेम गर्नु हो। मृत्युलाई जिती बौरी उठे येशु परमेश्वरको महिमा देखाउन, चालिस दिन पछि सबै आज्ञा दिई गइसक भन्दै फेरि आउँछु लिन। अचम्मको प्रेम गर्नु हो,